तफसीर सूरत फातिर मक्की सूरत है। इसकी 45 आयात और 5 रुकू हैं। 977 कलमात, 977 कलमात, और हुरूफ की तादाद है 3130, 3130। इसका नाम जो है पहली आयत का लफ्ज है, अल्हम्दुलिल्लाही फातिर समावाती वल अर्द, और फातिर के मानी है तराश खराश कर खूबसूरत बनाना। इस सूरत के लिए एक और नाम भी है और दूसरा नाम है अल मलाइका, और ये लफ्ज भी पहली आयत में आया है, जाइल मलाइकती रुसुलन। इसका जमाना नजूल मक्का का दरमियानी दौर है। ये सूरत सूरत सबा की तमाम सूरत है। सूरत सबा की जो है वो जैसे की जुड़वां सूरत है, और दोनों के अमूद में कोई खास फर्क नहीं है। मैं बोल सकती हूँ, इजाजत है आपकी तरफ से ऐसे लफ्ज बोलना है? बहुत दफा पढ़ ली अल्हम्दुलिल्लाह। तो अमूद यानी दोनों के मरकजी मजमून में कोई खास फर्क नहीं है, और गोया के फिर इसमें भी जो है वो शुक्र, जो है वो शुक्र और तौहीद की बात है, और सूरत सबा से इसके मजामीन भी काफी हद तक मिलते जुलते हैं। अल्हम्दुलिल्लाही फातिरिस समावाती वल अर्दी, अल्हम्दुलिल्लाह तारीफ अल्लाह की। आप देखिए कि सूरत का अंदाज, सूरत का आगाज के आगाज किससे हुआ? अल्हम्दुलिल्लाह तारीफ अल्लाह के लिए। सूरत फातिहा जब आपने पढ़ी थी तो आगाज किससे था? अल्हम्दुलिल्लाही रब्बिल आलमीन। आपने सूरत अल अनाम पढ़ी और सूरत अल अनाम का आगाज भी इसी तरह से था, अल्हम्दुलिल्लाहिल्लज़ी खलक़स समावाती वल अर्ज़ वजअलज़ ज़ुलुमाति वन नूर सुम्मल्लज़ीना कफ़रू बिरब्बिहिम यादिलून। और सूरत सबा का आगाज कैसे हुआ? अल्हम्दुलिल्लाहिल्लज़ी लहू मा फिस समावाती वमा फिल अर्ज़ वलहुल हम्दु फिल आखिरा वहुवल हकीमुल खबीर। तो आप नोट करें कि कितनी सूरतें हैं जिनके बिल्कुल आगाज में जो है वो अल्हम्द आया है ना? तो गोया के अल्लाह ताला बार बार जिस चीज की तरफ मतवज्जो करते हैं कि वो क्या है, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह तारीफ अल्लाह ही के लिए है, और हम्द के अंदर तारीफ भी पाई जाती है और शुक्र भी पाया जाता है। और आमतौर पर तारीफ जब की जाती है तो तारीफ किस चीज की जाती है? जब किसी की नेमतें जो हैं या कारीगरी नजर आती है, जब किसी के जमाल और कमाल नजर आते हैं तो इंसान उसकी जो है वो तारीफ करता है ना? और दूसरी बात है शुक्र करना। तो शुक्र कब किया जाता है? जब इंसान जो है उन नेमतों से जो है वो फायदा उठाता है। तो एक बात याद रखें के कमाल, जमाल, हिकमत, कुदरत, सनाई, कारीगरी जो कुछ भी है ये सब अल्लाह की है। तो तारीफ भी अल्लाह ही की और शुक्र भी अल्लाह ही का। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह दिल की गहराइयों के साथ, अपने जज्बात की पूरी रानाइयों के साथ, पूरी जज्बात के साथ, पूरी मोहब्बतों के साथ, पूरी अकीदतों के साथ, पूरे शऊर के साथ, रूह और जान की पूरी गहराइयों के साथ, आइए हम सब मिलकर कहें अल्हम्दुलिल्लाह तारीफ अल्लाह के लिए, लिल्लाह सिर्फ अल्लाह की। अब यहाँ पे क्यों तारीफ की जा रही है, फातिर समावाति वल अर्थ, आसमान और जमीन का बनाने वाला, और एक आसमान नहीं असमावाति, आसमानों का और जमीन का बनाने वाला। और आप देखिए कि बनाने के लिए कुरान में 6 लफ्ज आए हैं, बराआ, बदाआ, खलका, अंशा, जरा, और यहाँ पे जो है फतरा का अल्लाह ताला ने इंतखाब किया है ना। तो फतरा के मानी क्या है, और फतरा का जो लफ्ज है इसके मानी क्या होते हैं, फाड़ना। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु कहते हैं, मेरे पास 2 बद्दू आए और एक पुराना कुआं था उसकी मलकियत के वो दावेदार थे। आपको बात समझ आ रही है कि 2 बद्दू आए और वो क्या बात कर रहे थे हजरत अब्दुल्ला बिन अब्बास के पास आकर, वो एक पुराने कुएं की मलकियत के दावेदार थे। कितने लोग दावेदार थे? दो। दोनों ये कहते थे कि ये कुआं है, ये मेरा है। उनमें से एक ने कहा अना फतरतुहा, अना फतरतुहा, मैंने इसको फाड़ा था, मैंने उसको खोदा था। तो हजरत अब्दुल्ला बिन अब्बास कहते हैं कि इससे क्या बात पता चलती है कि फाड़ कर, तराश कर, इब्तदा करना ना। तो इसी तरह फतरा के मानी क्या है, वो मार्फत जो इंसान की बनावट में है, तराश खराश में है। फातिर समावाति वल अर्थ के मानी क्या है, वो मालिक है जिसने आसमानों और जमीन को किसी बगैर नमूने के बनाया। आमतौर पे कोई चीज बनाई जाती है ना तो किसी नमूने के साथ बनाई जाती है ना। तो खलका के मानी होते हैं ऐसी चीज बनाना जिसका मवाद पहले मौजूद हो, है ना। लेकिन फतरा के मानी क्या है, फतरा के मानी ये हैं कि इसमें अबदा भी पाया जाता है, अबदा यानी इब्तदा करना, और इसके अंदर जो है वो बदा बा दाल ऐन भी पाया जाता है कि किसी नमूने और तकलीद के बगैर बनाना और तराश खराश के बनाना, खूबसूरत बनाना। तो अल्लाह ताला कैसे हैं, अल्लाह ताला कहते हैं कि मैं हूं फातिर, फातिर फाइल के वजन पर, मैं हूं बनाने वाला, मैं हूं सजाने वाला, मैं हूं तराश खराश कर बेहतरीन बनाने वाला। किसको? असमावाती वल अर्दी, आसमानों को और जमीन को। आसमान और जमीन को बनाने वाली जात कौन है? अल्लाह की जात है। बड़ी खूबसूरत अल्लाह ताला कहते हैं कि मैंने ये कायनात सजाई है, ये बनाई है। अब आसमान की तरफ आप देखें, आसमान के बारे में सूरत मुल्क में अल्लाह ताला कहते हैं अल्लज़ी खलक़ सब समावातिन तिबाक़ा मा तरा फी खल्क़िर रहमान मिन तफावुत फर्जे बसर हल तरा मिन फुतूर। क्या कहा? जिसने 7 आसमानों को ऊपर तले पैदा किया, तिबाक एक के साथ दूसरा चिपका हुआ है, जुड़ा हुआ है, साथ मिला हुआ है। मा तरा, नहीं तुम देखोगे रहमान की तखलीक में, मिन तफावुत, और तफावुत के मानी क्या होते हैं, कोई नक्स कजी खलल ना हो, तनाकुज ना हो, बिल्कुल सीधा और बराबर। एक नहीं 7 आसमान हैं, ऊपर नीचे हैं, और बिल्कुल कोई उनके अंदर जो है वो कजी नहीं है। फिर नजरें उठाकर देखो, हल तरा मिन फुतूर, क्या तुम्हें कोई फुतूर नजर आता है, कोई सुराख नजर आता है? दोबारा गौर करो, अगर कोई सुराख नजर आए, अगर कोई शगाफ नजर आए, तो आप देखें वहां पे फुतूर लफ्ज भी इस्तेमाल हुआ है। तो फातिर समावाति वल अर्द। इसी तरह रोजे में आप अफतारी करती हैं तो क्या होता है, रोजे में सुराख हो जाता है। तो चीर फाड़ कर, तराश खराश कर बनाने वाला कौन है? अल्लाह, जिसने बनाया आसमानों को और जमीन को। बुलंदी को देख ले, पस्ती को देख ले, उलवी उलवी को देख ले, सिफली को देख ले, इसने बनाया अल्लाह ने। तो जो अल्लाह है वही इलाह होना चाहिए जो कि फातिर है। और फिर उसने क्या किया, सिर्फ आसमान और जमीन नहीं, जाइलिल मलाइकती, बनाने वाला है फरिश्तों को। जाइल जाला से है, और जाला के मानी क्या होते हैं, बनाना। तो जाइल बनाने वाला है, अल मलाइकती, फरिश्तों को। और आप देख लीजिए कि फरिश्ते जो हैं ये अल्लाह की मखलूक हैं, जैसे कि इंसान है, जैसे कि जिन है, जैसे कि चिरिंद परिंद है। और इसकी ये किससे बनाए गए हैं? ये नूर से बनाए गए हैं। तो फरिश्तों को बनाने वाला अल्लाह है, कोई और नहीं। और फरिश्तों को बनाने का मकसद क्या है? रुसूलन, पैगाम रसां। फरिश्तों को बनाने का मकसद है कि अपना पैगाम्बर, अपना कासिद, रसूल की जमा रुसूलन है, उली उली अजनेहतिन मसना व सुलासा व रुबा। और उली जो है जैसे वाला, वाले के लिए आता है, उलू उली, क्योंकि मुअन्नस जो है वो सिफ्त है, तो मुअन्नस का सीगा इस्तेमाल हुआ है ना, उली वाले हैं, अजनेहतिन। और आप पढ़ी चुकी हैं जीम नून हा, इसका रूट है। और ये लफ्ज जो है ये बाजू के लिए जो है वो इस्तेमाल किया जाता है। और आप देखिए कि बाजू जो है जना हैन, कितने बाजुओं को कहते हैं? दो बाजू को कहते हैं। और यहां पर जो है अजनेहतिन आया है ना, तो यानी एक जनाह परिंदे के पर को भी कहते हैं, उसके बाजू को भी कहते हैं, और इंसान के लिए भी ये आ सकता है, पर बाजू। इसी तरह जो है वो फरिश्तों के परों के लिए भी ये लफ्ज इस्तेमाल हुआ है। तो गोया के किसी भी चीज के दो पहलू हो, एक हो, ज्यादा हो, तो उसके लिए जनाह का लफ्ज इस्तेमाल किया जाता है। जैसे लश्कर है कोई, उसके दो बाजू हैं, तो उसके लिए भी आता है जनाह अल अस्कर, लश्कर की दो जानिब। इसी तरह इंसान के दो बाजू के लिए भी आता है जनाह हैन, है ना। तो बहरहाल जनाह का लफ्ज जो है कंधे से उंगली के सिरे तक का हिस्सा जो है उसको कहा जाता है। तो अब यहां पर अजनेहा लफ्ज जो है ये इस्तेमाल हुआ है। और अजनेहा जो है ये किसके लिए इस्तेमाल हुआ है? फरिश्तों के परों के लिए ये लफ्ज जो है वो इस्तेमाल हुआ है। तो गोया के अल्लाह ताला ने फरिश्तों को बनाया और परों वाला बनाया, परों वाला। कहते हैं कि अजनेहा तीन जो है ये जमा है जनाह की। तो अब फरिश्तों के पर कितने हैं? मसना दो दो, व सुलासा और तीन तीन, व रुबा और चार चार। तो फरिश्तों के पर दो दो, तीन तीन, चार चार हैं। तो गोया के अल्लाह ताला ने जिस तरह का जिस फरिश्ते से काम लेना है उतनी उसको कुव्वत दी है, उतनी उसके अंदर इस्तदाद पैदा की है। क्योंकि आसमान और जमीन को बनाने वाला भी अल्लाह है, और फरिश्ते फरिश्तों को बनाने वाला भी अल्लाह है। और फरिश्तों के परों का जिक्र किया जा रहा है, और परों का मुख्तलिफ होना कुव्वते परवाज को वाजे करता है ना, जैसे उनकी इस्तदाद को वाजे करता है। उनके मरातिब और मनाजिल का जो फर्क है ना, उसको उसकी तरफ इशारा करता है। अल्लाह ताला के पास बहुत से फरिश्ते हैं जिनकी कुव्वते परवाज, जिनके मरातिब, जिनके मनाजिल जो हैं वो मुख्तलिफ हैं। अब आप देख लीजिए कि गोया के फरिश्तों के बाजुओं की तादाद जो है दो दो, तीन तीन, चार चार, यजीदु फिल खल्की मा यशा। इसके मानी क्या है? कि वो ज्यादा करता है अपनी तखलीक में जैसे वो चाहता है। तो गोया कि इससे ज्यादा भी हो सकता है। तखलीक से मुराद अल्लाह ताला की बनाई हुई जितनी भी चीजें हैं, और भी जैसे बाज कीड़े हैं, आप उसके कन खजूरे को देख लें, जब वो चलता है उसके कितने पांव हैं, इंसान के हाथ और पांव कितने हैं। और बाज के आप मकड़ी को देख लें, आप और किसी हशरातुल अर्थ को देखें, आप परिंदों को देखें, तो परिंदे जो हैं अजीबो गरीब अल्लाह की मखलूक है, कैसे हैं, तो मुख्तलिफ तरह। आप मोर को देखें, उसका उसको देखें, और आप किसी चिड़िया को देखें, तो मुख्तलिफ तरह की चीजें हैं। तो यहां पे गोया के अल्लाह ताला अपनी तखलीक में किसी को थोड़ा किसी को ज्यादा देता है। अच्छा, फरिश्तों के बारे में हमें क्या बात पता चलती है? कि उनके जो हैं वो पर कितने हैं। तो यहां पर हमें ये पता चल रहा है कि दो दो, तीन तीन और चार चार, गोया के फरिश्तों के परों की तादाद मुख्तलिफ है और इससे भी ज्यादा। कैसे? जैसे कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु रावी हैं, वो कहते हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैंने जिब्राइल अलैहिस्सलाम को एक मर्तबा इस शक्ल में देखा कि इनके 600 बाजू थे। ये बुखारी और मुस्लिम की रवायत है। हजरत आयशा रजी अल्लाह अन्हा फरमाती हैं कि हुजूर ने जिब्राइल अलैहिस्सलाम को दो मर्तबा इनकी असली शक्ल में देखा, जिनके 600 इनके 600 बाजू थे और वो पूरे उफक पर छाए हुए थे। ये तिर्मिजी की रवायत है। तो इससे जो है हमें क्या बात पता चलती है, आप देख लें कि जिब्राइल अलैहिस्सलाम के जो है वो इतने बाजू, अब उन बाजुओं की क्या कैफियत है, किस तरह के बाजू, और वो पूरे उफक पर छाए हुए थे। उफक से मुराद क्या है? पूरा आसमान, उस पर वो छाए हुए थे। तो ये जो है ये ईमान बिल गैब में से है। अल्लाह ताला ही ये कैफियत जो है वो ज्यादा अच्छी तरह जो है वो जानते हैं। तो गोया के दो भी हो सकते हैं और दो से ज्यादा भी हो सकते हैं। तो यजीद फिल खल्क़ी मा यशा, वो अपनी तखलीक जो है उसमें ज्यादा करता है जो वो चाहता है। तो तखलीक से मुराद क्या है? इंसान, चरिंद, परिंद, हैवानात, मछलियां हैं। आप मछलियों के पर देख लें, मुख्तलिफ तरह की हैं। तो इस सिलसिले में मुफस्सरीन ये कहते हैं कि मसलन इससे मुराद ये है कि तखलीक में हुस्ने खुलक, हुस्ने सौत, हुस्ने खत, हुस्ने सूरत, कमाले अकल और इल्म, शीरी कलामी, सब चीजें दाखिल है। इससे मुराद क्या है? एक राय ये भी है कि ज्यादत खल्क, आम तखलीक अल्लाह की। पूरी कायनात पे अगर आप नजरें दौड़ाएं तो मुख्तलिफ साख्त है तखलीक की। मछलियों को देख लें आप, मकड़ी को देख लें, कनखजूरे को देख लें आप, परिंदों को देख लें, है ना। तो मुख्तलिफ है, एक तो अल्लाह की तखलीक बहुत है और तखलीक के अंदर ज्याती, किसी के किसी तरह की साख्त है, किसी की किसी तरह की साख्त है। तो ये क्या है कि अल्लाह ताला ने मुख्तलिफ मखलूक को खास खास किस्म की सिफात दी है और सिफात में ज्यादती दी है। किसी को अजा में, किसी को अकल में, किसी को हुसन में, किसी को सीरत में, किसी को किरदार में। युजीदु फिल खल्की मा यशा इन्नल्लाह अला कुल्ली शैइन कदीर, बेशक अल्लाह हर चीज पर कुदरत रखने वाला है। अल्लाह जो चाहे बनाए, जैसा चाहे बनाए, जिस तरह का चाहे बनाए, गोया के अल्लाह ताला जो है वही जो है वो तमाम चीजों का जो है वो मालिक है, कादिर है, कदीर है। तो ये आयत, आयत नंबर एक सूरत फातिर की क्या बताती है कि हमें अल्लाह का शुक्र गुजार होना चाहिए। अल्लाह ताला ने मुझे और आपको जो कमाल दिया है, जो जमाल दिया है, जो हुस्ने सीरत और हुस्ने सौत और हुस्ने किरदार और इखलाक दिया, जो कुछ भी दिया है दिल के अंदर, दिमाग के अंदर, जिस्म के अंदर, घर के अंदर, रिश्तेदारों के अंदर, दोस्तों के अंदर, क्लास के अंदर, अंदर और बाहर, जहां भी, खलवत में, जलवत में, जो कुछ भी मेरे और आपके पास है, उस पर मुझे और आपको पहली बात ये याद रखनी चाहिए, अल्लाह की अता करदा नेमते हैं, अल्लाह ने दिया है, अपनी आजजी का एहसास हो और अल्लाह के कदीर होने का। दूसरी बात, फिर अल्लाह के लिए मोहब्बत पैदा होनी चाहिए कि अल्लाह तेरी शान, तेरी शान के मैं सदके जाऊं, जो चाहे और जैसे चाहे तू कर दे। और तीसरी बात, फिर उसका एतराफ करें, मोतरिफ, मैं और आप सारा दिन क्या करते रहते हैं, कितने शिकवे, कितना रोना, कितने आंसू, है ना, कभी किसी चीज का, कभी किसी चीज का। आइए अल्हम्दुलिल्लाह, अल्लाह की हम्द बयान करें, और ये हम्द कल्बी है, ये हम्द लिसानी है, और ये हम्द अमली है। और तारीफ उसी अल्लाह की होनी चाहिए कि आसमान और जमीन की दरमियान की हर चीज को बनाया, आसमान और जमीन को बनाया, बगैर किसी मादे के बनाया, तराश खराश कर खूबसूरत बनाया, और फिर अंबिया के पास وہی دے کر جانے والے فرشتوں کو بنایا, اور فرشتوں فرشتے جو اللہ تعالیٰ کی پولیس ہیں, اللہ کی سی آئی ڈی ہیں, مختلف کام اللہ تعالیٰ نے فرشتوں کو جو ہے وہ سونپ رکھے ہیں, اور صرف انہی کو نہیں اپنی تخلیق اپنی مخلوق کو مختلف طریقے سے بنایا. اور ایک بات یاد رکھیں کہ تمام فرشتے جو ہیں وہ اللہ کے جو ہیں وہ اللہ کے سفیر تو ہیں, اللہ کے مطیع تو ہیں, سب کا مرتبہ ایک جیسا نہیں ہے, سب کا درجہ ایک جیسا نہیں ہے, کسی کی رسائی کی منزل کوئی ہے اور کسی کی رسائی کی پہنچ کوئی جگہ ہے. سورت صافات میں جبرائیل علیہ السلام جبرائیل امین کی زبان سے اللہ تعالیٰ کہتے ہیں وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَعْلُومٌ, اور ہم میں سے ہر ایک کے لیے بس ایک معین مقام ہے. وَإِنَّا لَنَحْنُ الصَّافُونَ, اور ہم ہر وقت صف بستہ رہنے والے ہیں, صف صفے باندھ کر اللہ کی عبادت اور تسبیح کرنے والے اور اللہ کی اطاعت کرنے والے. وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ, اور ہر وقت ہم اس کی تسبیح کرتے رہتے ہیں. 164 سے لے کر 166 سورت صافات, تو کیا بات پتا چلتی ہے کہ فرشتے جو ہیں وہ ان کا مرتبہ اور مقام ہر ایک کا مختلف ہے. اللہ نے ہر ایک کو مختلف جو ہے وہ کام دیا ہوا ہے. اور آپ نے بہت سی ایسے حدیثیں پڑھی کہ آسمان پھٹا اور دروازہ کھلا اور ایسے فرشتے نکلے جو پہلے کبھی نہیں نکلے تھے, ہے نا؟ تو گویا کہ ہر فرشتے کا ایک مقام ہے. اس سے کیا بات پتا چلتی ہے کہ میرا اور آپ کا بھی ایک مقام ہے, میری اور آپ کی ایک حد ہے. ہم سب ایک جیسے نہیں ہیں, دو بہن بھائی ایک جیسے نہیں ہیں, دو طالب علم ایک جیسے نہیں ہیں, تو ہم رہی دنیا کی بات تو ایک دوسرے میں ایک دوسرے کا آپس میں مقابلہ نہ کیا کرے. اللہ نے ایک کو محروم کیا کسی چیز سے تو دوسری چیز میں اس کو بڑھا کر دے دیا ہے. تو کیا کرنا چاہیے؟ اس پر اللہ کا شکر ادا کرنا چاہیے. اللہ سب کچھ کرنے پر قدرت رکھتا ہے. ما یفتح اللہ للناس من رحمت, نہیں کھولتا اللہ للناس لوگوں کے لیے, رحمت اپنی رحمت. ماں جو ہے کبھی نافیہ بھی ہو سکتا ہے اور کبھی استفامیہ ہوتا ہے, اور یہاں پر جو ہے ماں جو ہے وہ استفامیہ ہے, نہیں کے معنی نہیں دے رہا. یہاں اس کے معنی یہ نہیں ہے کہ اللہ اپنی رحمت لوگوں کے لیے کھولتا نہیں ہے, بلکہ کیا ہے, ما یفتح اللہ, جو وہ کھولتا ہے. کون؟ اللہ. فاتحہ کے معنی کیا ہے؟ کھولنا. جو وہ کھولتا ہے اور کھولے گا اللہ کس کے لیے؟ للناسی لوگوں کے لیے, من رحمتن اپنی رحمت, رحمت میں سے راحامیم رحم. فلا ممسکا لہا, بس نہیں ممسکا لہا اسے کوئی روکنے والا, اسے بند کرنے والا, اسے منع کرنے والا کوئی نہیں ہے. ممسک یہ اسم فاعل ہے, اور میم سین کاف کے معنی کیا ہیں؟ روکنا. بخیل کے لیے بھی یہ لفظ آتا ہے نا. پیچھے آپ نے سورت بقرہ میں بھی پڑھا تھا کہ عورت کو یا تو طلاق دے دو اور یا پھر کیا ہے کہ اس کو امساک, اس کو بھلے طریقے سے جو ہے وہ روک لیجئے. پھر اسی طرح آپ نے جو ہے وہ سورت احزاب میں بھی یہ بات پڑھی کہ رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے اللہ تعالیٰ نے کیا بات کہی تھی کہ وہ سرح کنہ سراحن جمیلا, کہ تم اس کیا کرو کہ انہیں جو ہے کچھ دے دلا کر بھلے طریقے سے جو ہے وہ رخصت کر دو. تو وہاں لفظ کیا استعمال ہوا تھا؟ سین راہا کا, ہے نا. اچھا پھر اس کے بعد جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کو بتایا کہ آپ زیادہ شادیاں کر سکتے ہیں اور مختلف شادیاں جو ہیں اس میں آپ کے لیے کچھ شرائط بھی ہیں. تو پھر اس کے بعد آپ کو جو ہے وہ کیا کہہ دیا گیا تھا کہ اب جو ہے یعنی جو ان شرائط پہ عورتیں پوری اتریں جنہوں نے آخرت کو اور اللہ کے رسول کو چن لیا ہے, پھر ان کو آپ جو ہے وہ طلاق نہ دیں. پھر ہاں پھر حضرت جو ہے وہ زید بن حارثہ کے لیے کیا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں کہا تھا امسک روک لے علی کا, یعنی گویا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ حضرت حارثہ سے کہہ رہے تھے کہ تو اپنی بیوی کو روک لے اور اس کو طلاق نہ دے. تو میم سین کاف کے معنی ہوتے ہیں روکنا, بخیل کے لیے بھی آتا ہے کہ جب وہ مال کو روکتا ہے اور اللہ کے راستے میں خرچ نہیں کرتا تو یہ لفظ استعمال کیا جاتا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ اللہ جس رحمت کا دروازہ لوگوں کے لیے کھول دے اس رحمت کو کوئی اور ذات نہیں ہے جو اس کو روک سکے. اچھا اب یہ آپ بتائیے کہ ذرا رحمتوں کو آپ گننا شروع کریں, آپ گننا شروع کریں کتنی رحمتیں ہیں جو اللہ تعالیٰ نے ہم پر نازل کی ہیں, کیا کیا رحمت ہے, انگنت ہے اللہ کی نعمتیں نا, انگنت اللہ کی رحمتیں ہیں. اور رحمت سے مراد رسول رحمت ہے نا, یا ایھا الناس, آپ نے سورۃ یونس میں پڑھا تھا کہ اے لوگو تمہارے پاس جو ہے وہ اللہ کا رسول آ گیا قرآن لے کر, ہدن شفا رحمت ہے نا. تو کیا رحمت لے کر آیا, رسول رحمت اور قرآن رحمت لے کر آیا, الرحمن علم القرآن, ہدایت رحمت ہے, والدین رحمت ہے, پھر رحم کے رشتے, پھر والدین کے دل میں اللہ نے رحم ڈالا ہے, پھر انسانوں کے اندر رحم جو ڈال دیا, حتیٰ کہ جانور کے اندر بھی رحم ڈالا ہوا ہے کہ ایک پرندہ ایک جانور دوسرے جانور سے جو اپنا کھر اٹھا لیتا ہے تو اس رحم کی بدولت ہے جو اللہ نے اس کے دل میں جو ہے وہ ڈال دیا ہے. ہوا جو چلتی ہے یہ اللہ کا رحم ہے. اگر میں اور آپ ساری کلاس کے لوگ بھی منہ کھول لیں اور پھونکے مارنی شروع کریں, آپ بتائیں کہ آپ جو ہے وہ ہوا چلا سکتی ہیں, کلاس کے اندر کی گرمی کو جو ہے وہ تھوڑی دیر کے لیے جو ہے وہ اچھے موسم میں بدل سکتی ہیں, اور سارے کینیڈا ملک کے لوگ جو ہیں وہ پھونکے مار کر ہوا کو چلانے لگے, اور پھونک بھی ماریں گے تو پھونک بھی کس نے دی, اللہ تعالیٰ نے دی نا, ہم کر سکتے ہیں ایسا. یہ سورج اللہ کی بہت بڑی رحمت ہے. اگر ایک دن کے لیے, ایک دن چھوڑیں چند گھنٹوں کے لیے, چند گھنٹے بھی چھوڑ دیں ایک گھنٹے کے لیے, سورج اپنی روشنی نہیں دیتا تو کیا ہوتا ہے نا. اور آپ دیکھیں کہ اگر سورج کی روشنی ختم ہو جائے, سورج کی گرمی ختم ہو جائے, پھر کیا ہوگا, زندہ نہیں رہ سکتا انسان, نہ موسم بدلیں گے, نہ پھل اور پھول جو ہے وہ پکیں گے, اور نہ ہی جو ہے ہمیں اجناس ملیں گی, اور نہ ہی انسان جو ہے وہ اپنی زندگی کو ہے یہاں پہ برقرار رکھ سکتا. اچھا چلیں ان باتوں کو آپ چھوڑیں, گھر کے اندر جو روشنی آپ لائٹ لگاتے ہیں کتنا بل آتا ہے آپ لوگوں کا, خاص طور پہ جن کا اپنا گھر ہے, آپ کا کتنا بل آتا ہے ماہانہ جو بجلی استعمال کرتی ہیں, کئی سو ڈالر, اس لیے کہ اپنا بل, یعنی پرائیویٹ جو گھر ہیں جن کے, اس میں کیا ہے کہ اپنا بل بھی دینا ہے اور ہیٹنگ کا ان دنوں میں اور بڑھ جاتا ہے, پھر اے سی جو لگاتے ہیں اس کا بل کتنا زیادہ ہو جاتا ہے. اگر ہم لوگوں کو سورج کا بل دینا پڑے ایک گھنٹے کا, ایک دن کا, ایک مہینے کا, ایک سال کا, اے دنیا والوں ساری دنیا بھی جمع ہو جائے, ساری دنیا کی دولت جو اللہ ہی کی دی رکھی ہے وہ اللہ کو جمع کر کے دینا چاہے تو سورج کا بل ادا نہیں ہو سکتا. تو کیا ہے کہ اللہ کی رحمتیں انگنت ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ اللہ جس رحمت کا بھی دروازہ لوگوں کے لیے کھول دے, فلا ممسک لہا, اسے کوئی روکنے والا نہیں, وما یمسک, اور جسے وہ بند کر دے, اور جسے وہ بند کر دے تو پھر اس کو جو ہے وہ کوئی جو ہے وہ روکنے والا نہیں ہے, جسے وہ بند کر دے اس کو کوئی پھر کھولنے والا نہیں ہے. تو دونوں طرح یہ آیتیں جو ہیں وہ استعمال ہوئی ہیں, اور ان کے معنی کیا ہیں, اللہ تعالیٰ جو بات یہاں پہ بتانا چاہتے ہیں کہ اللہ تعالیٰ جب اپنی رحمت کا دروازہ کھولتا ہے تو اللہ کی رحمت کے دروازے کو کوئی نہیں بند کر سکتا. کسی کو اللہ اولاد دینا چاہے دوسرا کوئی اس کو محروم نہیں کر سکتا, کسی کو اللہ اگر مارنا چاہے وما یمسک, اور جو وہ بند کر دیتا ہے نا, وہ جو بند کر دیتا ہے پھر اس کو کوئی نہیں کھول سکتا. فلا مرسلا لہو, پس نہیں کھولنے والا, یہاں پہ رسل لفظ استعمال ہوا ہے, کوئی نہیں بھیجنے والا, کوئی نہیں چھڑانے والا, کوئی نہیں بندش کو دور کرنے والا, یہ بھی اسم فاعل ہے, لہو اس کو من بعد ہی اس کے بعد, وہو العزیز الحکیم, اور وہ ہے غالب اور حکمت والا. اس کے معنی کیا ہیں کہ اللہ تعالیٰ اپنی نعمتوں پر غور و فکر کی دعوت دیتے ہیں کہ میری نعمتوں کی بارش عام ہے, میری نعمتیں جو ہیں ان پر غور و فکر کرو, اگر تم چاہتے ہو کہ نعمتیں رہیں باقی رہیں اور تسلسل ان کا باقی رہے تو پھر ایک بات یاد رکھنا کہ نعمتوں کو پیدا کرنے والا میں ہوں, دوسری بات یہ عبادت کا تنہا میں حقدار ہوں, تیسری بات یہ کہ پھر شکر گزاری بھی میری ہی ہونی چاہیے. پہلی بات کیا ہے؟ الحمدللہ. ہیں حمد اللہ کی, فاتر خالق جب وہ ہے اور رحمتوں کو کھولنے والا اور بند کرنے والا بھی وہی ہے, نعمتیں دینے والا بھی اور نعمتوں سے محروم کرنے والا بھی وہی ہے, تو پھر لوگوں نے جو ہے وہ شرک کہاں سے کرنا شروع کر دیا. تو اہل مکہ کیا کرتے تھے؟ اہل مکہ فرشتوں کو بھی اللہ کی بیٹیاں کہتے تھے, ہے نا. اور انہوں نے بعض اپنے جو بتوں کے, دیوی اور دیوتاؤں کے جو تصویریں بنائی ہوئی تھی فرشتوں کے مجسمے, خیالی مجسمے ان کے ناموں پر, اور پھر وہ کیا کرتے تھے, ان کو جو تھے وہ اللہ تعالی کے اختیارات میں, اللہ کی صفات میں جو تھے وہ شریک کرتے تھے. تو اللہ تعالیٰ نے یہاں پہ یہ بات بتائی کہ جس رب نے آسمان و زمین کو بنایا اسی نے فرشتوں کو بھی بنایا, اور وہ ہر سب کچھ کرنے پر تیار ہے. تو پھر کرو کیا کہ تم جو ہے وہ ایک اللہ کی عبادت کرو, توحید پرست بنو اور شرک نہیں کرو. حضرت مغیرہ بن شعبہ رضی اللہ عنہ کو, شعبہ رضی اللہ عنہ کو رسول اللہ صلی اللہ علیہ وسلم کی جو ہے وہ ہمیں ایک حدیث ملتی ہے, اور یہ حدیث جو ہے وہ بتائی گئی کہ کیا تھا کہ حضرت معاویہ رضی اللہ عنہ نے یہ حدیث جو تھی, یہ کوفہ کے گورنر تھے حضرت مغیرہ, ان کو ایک خط لکھا. کیا خط لکھا؟ کہا کہ مجھے کوئی حدیث لکھ کر بھیجو جو تم نے رسول اللہ سے سنی ہو. حضرت مغیرہ رضی اللہ عنہ نے اپنے میر منشی کو بلایا اور اسے کہا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے یہ حدیث اس وقت جبکہ آپ نماز سے فارغ ہوئے تو آپ سے یہ کلمات سنے تھے, اور وہ کیا تھے؟ اللہم لا معنی لما آتیت ولا موتی لما منات ولا ينفع ذا الجد منك الجد, اور کہیں ہمیں یہ بھی ملتا ہے ولا ينفع ذا الجد منك الجد. تو یہ الفاظ اس وقت سنے تھے, گویا کہ نماز کے بعد رسول اللہ یہ دعا پڑھا کرتے تھے. تو یہ دعا جو ہے پھر حضرت مغیرہ نے جو ہے وہ حضرت معاویہ کو لکھ کر بھیجی, اور یہ آپ کو بہت سی دعاؤں کی کتابوں سے بھی مل جائے گی. اور یہ دعا پڑھنے کا مقصد کیا ہے کہ ہمارا عقیدہ بھی مضبوط ہوتا ہے کہ کوئی بھی چیز دینے والا اور چھیننے والا یہ اللہ کی ذات ہے, تو ہمارا تعلق کس سے مضبوط ہونا چاہیے؟ اللہ تعالیٰ سے. وہو العزیز الحکیم, اور وہ ہے زبردست بھی اور وہ ہے حکیم بھی, وہ جو چاہے کرے. تو اگر میرا اور آپ کا یہ عقیدہ ہو جائے, میرے اور آپ کے دل اور دماغ کی گہرائیوں میں یہ بات ہو جائے, تو پھر ہم کبھی بھی مایوس نہیں ہوں گے, پریشان نہیں ہوں گے. یا ایھا الناس, اے لوگو, اذکروا نعمت اللہ, یاد کرو اللہ کی نعمتوں کو. یاد کرو, اذکروا کے دو معنی ہیں نا, یاد بھی کرو اور بیان بھی کرو. اے لوگو, اللہ کی باتیں یاد کرو اور بیان کرو. کیا باتیں؟ اللہ کی نعمت, اللہ ہی اللہ کی نعمت. اور نعمت لفظ کیا ہے؟ یہ اسم جنس ہے, واحد بھی ہو سکتا ہے اور جمع بھی. اور نعمت کیا ہے؟ اللہ کے احسانات. پیچھے رحمت کا رحمت, اب یہاں پہ نعمت کہہ دیا. کیا یاد دلایا جا رہا ہے؟ کیا کہا جا رہا ہے؟ ایک تکرار ہے, ایک ہی بات ہے, اور بار بار کہ لوگوں اللہ کے احسانات کو یاد کرو. کون سے احسانات؟ علیکم, جو تم پر کیے. پہلے تو تمہیں پیدا کیا, جیسا چاہا بنا دیا, ساری دنیا تمہارے لیے سجائی, اور بے شمار تمہارے اوپر اللہ نے احسانات کیے. هل من خالق غیر اللہ, کیا کوئی اور خالق ہے اللہ کے سوا؟ کیا اللہ کے سوا کوئی اور خالق بھی ہے, پیدا کرنے والا بھی ہے؟ یرزقکم من السماء, وہ رزق دیتا ہے تم کو آسمان سے, والارض, اور زمین سے. کیا اللہ کے سوا کوئی اور خالق بھی ہے جو تمہیں آسمان اور زمین سے رزق دے سکتا ہو؟ تو کیا بات پتا چلی؟ فاتر وہ, خالق وہ, الہ وہ, قدیر عزیز اور حکیم وہ, رحیم وہ. تو پھر ہونا کیا چاہیے؟ لا الہ الا ہو, نہیں کوئی معبود مگر وہی. اے کاش کہ میرے اور آپ کے دل ناداں کو یہ بات سمجھ میں آ جائے. لا الہ الا ہو, نہیں کوئی معبود مگر وہی. رزاق بھی وہی ہے, رزق بھی وہی دیتا ہے. ہو سکتا ہے آپ کے ذہن میں سے کسی کے ذہن میں یہ سوال پیدا ہو کہ ہمارے والدین رزق دیتے ہیں, کسی کے ذہن میں یہ خیال آئے کہ میرا شوہر ہے جو کمائی کر کے لاتا ہے. یہ تو اسباب ہیں, ये तो असबाब हैं, इन असबाब को पैदा करने वाला कौन है? अल्लाह ताला। शोर किसने दिया? अल्लाह ने। वालदैन किसने दिए? अल्लाह ताला ने। ला इलाहा इल्ला हुवा फअन्ना तुफकून, नहीं कोई माबूद मगर वही, फिर कहीं कहां तुम जो है वो धोखा खा रहे हो, आखिर कहां से तुम जो है उल्टे फेरे जाते हो। इफ का मतलब होता है बात, चीज को उलट देना, बात को उलट देना। जैसे अब आप देखें कि ये मेरे पास गिलास है, ये पानी का भरा हुआ है, इसको मैं उलट दूंगी तो क्या होगा, है ना, हकीकत को उलट दिया ना, तो अब क्या है कि पैंदा ऊपर हो गया और गिलास का मुंह नीचे हो गया, तो जो चीज इसके अंदर है पानी है गिर जाएगा, खराब हो जाएगा, सारा निजाम खराब हो जाएगा। ये छत जो है उसको नीचे कर दिया जाए तो क्या है, फिर उलट गई ना बस्ती, जब उलट जाती है तो मुतफिकात बन जाती है ना फिर। तो इसी तरह इफ्क, किसी पर इल्जाम लगा देना, बात को उलट देना, तो अब कहा जा रहा है फन्ना तू फकून, ये मजारे मजहूल है कि फिर तुम कहां से धोखा खा रहे हो, तुम क्यों शिर्क करते हो, खालिक वो, मालिक वो, फरिश्तों को भी अल्लाह ने बनाया और तुमने फरिश्तों को अल्लाह के साथ जो है वो खुदाई में शरीक कर लिया, और राजिक वो, रजाक वो, रहीम वो, और फिर तुम इर्द गिर्द के जो अपने तुम्हारे बनाए हुए देवर देवता हैं, तुम्हारी जो देवियां हैं या तुम्हारे जो बुत हैं, उनको तुम अल्लाह के इख्तियारात में जो है वो शामिल करते हो। तो यहाँ पे क्या मतवजो किया जा रहा है कि शिर्क छोड़ दो और तौहीद इख्तियार करो। वाइन युकज्जिबू का, और ए नबी अगर ये तुझे झुटलाते हैं, कौन, अहले मक्का से कहा जा रहा है कि अहले मक्का यानी ए नबी अगर ये अहले मक्का आपको झुटलाते हैं यानी आपकी बात नहीं मानते, तौहीद और कुरान का और रिसालत का और आखरत का इनकार करते हैं, फकत कुज्जिबत रुसुलु मिन कबलिका, तो इससे पहले भी बहुत से रसूल झुटलाए जा चुके, एक नहीं बहुत से रसूल मैंने भेजे नजीर और बशीर बनाकर और लोगों ने झुटलाए। वाइलल्लाहि तुर्जाउल उमूर, सारे मामलात अल्लाह ही की तरफ जो है वो रुजू होने वाले हैं। तुर्जाउ वजारे मजहूल है, रुजू करना लौटना, दोबारा किसी चीज की तरफ पलटना, जो कुछ भी इंसान करता है, जो भी उसके मामलात हैं, तमाम काम तमाम आमाल अल्लाह ही की तरफ लौटाए जाते हैं। जैसे अहले मक्का झुटला रहे हैं तो झुटला कर जाएंगे कहां, मामलात का फैसला तो अल्लाह ही को करना है ना, रसूलों को झुटला रहे हैं तो होगा क्या, जिन्होंने झुटलाया तो मुतफिकात बन गए, वो तबाह बर्बाद हो गए, बर्बादी के सिवा मिला क्या। और ये जो जुमला है बड़ा खूबसूरत है, बहुत डराने वाला भी है, बहुत तसल्ली देने वाला है। वाइलल्लाहि तुर्जाउल उमूर, जितने भी मामलात हैं, जितने भी मामलात हैं, तो कोई गम करने की जरूरत नहीं है। रसूल अल्लाह को तसल्ली भी दी जा रही है कि आप क्यों गम करते हैं अगर ये ईमान नहीं लाते, मेरे और आपके लिए भी इसमें तसल्ली है। आप किसी के साथ नेकी करती हैं, आप एहसान करती हैं, दूसरा आपके साथ जो है वो नशुकरी करता है, आपके एहसान का बदला जो है वो एहसान फरामोशी की शक्ल में देता है, बुरा सलूक करता है, दिल बहुत जख्मी हो जाता है, बहुत दिल अफसरदा होता है कि मैंने ये किया और उन्होंने फिर ये कह दिया, मैंने ये उसके साथ किया और उन्होंने उसका ये मतलब समझ लिया, है ना। आप सोचे तो सही, रसूल अल्लाह की मक्की जिंदगी, मदनी जिंदगी, मदनी और मक्की जिंदगी जो नबूवत की जिंदगी थी, मुस्तकिल लोगों को फूल बांटते रहे, खुशबुएं बखेरते रहे और लोग आपको कितना दुख देते रहे। इसी तरह आप अपने बारे में सोचें, आप हुस्ने सलूक करें और आप सिला रहमी करें और रिश्तेदार आपसे बुरा सलूक करें, आप उनसे जुड़े और वो आपसे कटे, आप उनको दें और वो आपको महरूम करें, आपकी नीयत कुछ हो और वो आपसे कुछ करें, तो उस मौके पर ये बात याद रखा करें, वाइलल्लाहि तुर्जाउल उमूर, सारे मामलात आखिरकार अल्लाह की तरफ रुजू करने वाले हैं। अल्लाह के पास जब मामलात पेश होंगे फिर खुद ही पता चल जाएगा कि कौन सच्चा था और कौन झूठा था, किसने ठीक किया और किसने गलत किया। तो मैं और आप नेकी कर अच्छे काम करके एहसान करके फिर परेशान ना हुआ करें कि फलाने ये क्यों कह दिया, फलाने ये मुझे क्यों नहीं दिया, फलाने क्यों नहीं पूछा, क्यों नहीं मेरा बना, न मेरी औलाद, न मेरा शौहर, न मेरी बीवी, نہ میرے بچے نہ میرے دوست، میں تنہا کیوں ہوں؟ میں تنہا دھوپ کے اندر تپ کیوں رہا ہوں؟ میں تنہا مسائل کے اندر الجھا کیوں ہوں؟ میں اکیلا کیوں ہوں؟ آپ اکیلے نہیں ہیں، میں اکیلی نہیں ہوں. اگر اللہ کے لیے عمل کر رہے ہیں، وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ، تو اس کے معنی ہے آخرت آئے گی، حساب کتاب ہوگا، پھر ہوں گے فیصلے. یا ایھا الناس، اے لوگو، ان وعد اللہ حق، یقیناً اللہ کا وعدہ سچا ہے. اور کون سا وعدہ؟ آخرت کا وعدہ. رسول سچا، کتاب سچی، آخرت کا وعدہ بھی سچا ہے. لیکن ایک بات یاد رکھنا، آخرت تو آنے والی ہے. فَلَا تَغُرَّنَّكُمُ الْحَيَاةُ الدُّنْيَا، کہیں تمہیں دھوکے میں نہ ڈال دے دنیا کی زندگی. وَلَا يَغُرَّنَّكُمْ بِاللَّهِ الْغَرُورِ، اور تمہیں دھوکے میں نہ ڈالے باللہ، اللہ کے بارے میں، الغرور، دھوکے باز. اب آپ دیکھیے کہ یہاں پر جو ہے اللہ تعالی نے بتایا ہے کہ دو چیزیں ہیں جو آخرت کی تیاری میں رکاوٹ بنتی ہیں. آخرت کا وعدہ جو اللہ تعالیٰ بتا رہے ہیں کہ آخرت آنے والی ہے، دو چیزیں ایسی ہیں جو اس وعدے کو، جو آنے والا ہے، اس کی تیاری کے سلسلے میں انسانوں کو دھوکہ دیتی ہیں. اور غین را را، اس کے معنی ہوتے ہیں کسی کو غافل پا کر اس سے اپنا مقصد حاصل کرنا، کسی کو فریب دینا، کسی کو پھانسنا. اور آپ دیکھیں کہ ایک ہے غرور اور ایک ہے غرور. اگر غرور ہوگا نا تو اس کا مطلب ہے دھوکا دینا. تو تغرنکم، تمہیں دھوکا نہ دے، تمہیں غافل پا کر جو ہے تمہیں تمہاری آخرت کی تیاری سے روک نہ دے. کیا چیز؟ دنیا کی زندگی. یہ دنیا، یہ دنیا کا مال و متاع. اور دنیا میں کیا کیا ہے؟ کون سی چیزیں ہیں جو ہمیں دھوکہ دیتی ہیں؟ دنیا میں کون سی چیزیں ہیں جو ہمیں دھوکہ دیتی ہیں؟ مال اور اولاد. اور کسی کو، کسی سے کوئی دھوکہ ہو گیا ہو، دوست دھوکہ دیتے ہیں. اور کون دھوکہ دیتا ہے؟ تھا جن پہ تکیہ وہی پتے ہوا دینے لگے. سب سے بڑی بات یہ ہے نا کہ جن پہ تکیہ تھا، بھروسہ تھا، انہی نے ہمیں جو ہے وہ دھوکہ دے دیا. تو آپ دیکھ لیں کہ مال کے بارے میں انسان سوچتا ہے کہ یہ میرے کام آئے گا نا، جوانی کام آئے گی، اولاد کام آئے گی، دوست کام آئیں گے. لیکن یہ جو ساری چیزیں ہیں، کیا حیات و دنیا، یہ دنیا کی زندگی ہے، دنیا کی زندگی. اگر ان چیزوں میں سے کسی چیز نے ہمیں دنیا میں فائدہ دے بھی دیا تو کتنی دیر، کتنے دن، کتنے سال. اور بہت سے اوقات ایسے ہوتے ہیں کہ یہ فائدہ نہیں دیتے. مال جو ہے، مال کیسا ہے؟ کبھی کسی کے پاس، کبھی کسی کے پاس، ڈھلتی چھاؤں ہے، دھوپ کی طرح. اور انسان کی مصیبت کو بچا نہیں، اس کو مصیبت سے بچا نہیں سکتا. جیسے اسی طرح جیسے کوئی بیمار ہے، خدا نہ خواستہ ایسی بیماری لگ گئی ہے، لاکھوں ڈالر خرچ کر دیے لیکن گھر والے اپنے عزیز کو موت کے منہ سے نکال نہ سکے. اب آپ دیکھیں، مثلاً میں اپنی ایک دوست کو جانتی ہوں کہ جب ان کی عمر 40 سال کی ہوئی، وہ پہلے بھی اسمارٹ تھی، جب 40 سال کی ہوئی تو کہنے لگی کہ میرے شوہر یہ کہتے ہیں کہ اب اپنا بہت خیال رکھنے کی ضرورت ہے، کیونکہ 40 سال کے بعد جو ہے نا، پھر موٹاپے کو کم کرنا بڑا مشکل ہو جاتا ہے. بہت زیادہ خوراک کا خیال رکھنا، صحت کا خیال رکھنا، ساری باتیں. لیکن ایسے ان کو بیماری لگی تھی، وہ بڑی اچھی، بہت نیک اور بڑی محتاط بھی، ایکسرسائز بھی، خوراک کا خیال رکھنا، سب کچھ. لیکن ایسی بیماری تھی، بیسٹ ہاسپٹل میں علاج، بہت زیادہ ڈالر، اور بہترین سے بہترین ڈاکٹر، گھر کے اندر ڈاکٹر، میکے میں ڈاکٹر، سسرال میں ڈاکٹر، لیکن گھر والے ان کو موت کے منہ سے نکال نہ سکے. تو یہ کیا ہے؟ یعنی کسی کا یہ سوچنا کہ میری ڈائٹنگ مجھے جو ہے بیماریوں سے بچا سکتی ہے، یا میری ایکسرسائز مجھے بیماریوں سے بچا سکتی ہے، یا میری دولت مجھے جو ہے مجھے بچا سکتی ہے، یا میری اولاد مجھے مشکلوں سے بچا سکتی ہے. بات یاد رکھیے گا، سارا جو کچھ بھی دنیا میں ہے نا، جو کچھ بھی ہے، یہ سارا کیا ہے؟ اللہ تعالیٰ کہتے ہیں فلا تغرنکم الحیات الدنیا، دنیا کی زندگی تمہیں دھوکے میں نہ ڈالے. یاد رکھیے گا، غین پر جب پیش ہوتی ہے تو دھوکا دینا، تو دنیا کی زندگی تمہیں دھوکے میں نہ ڈالے, تمہیں غافل پا کر اپنا مقصد حاصل نہ کر لے کہ اپنی ڈائٹنگ میں لگے ہوئے ہو, اپنے جسم کی سجاوٹ میں لگے ہوئے ہو, اپنے گھر کی ڈیکوریشن میں لگے ہو, دوستوں کے ساتھ گپ شپ میں مصروف ہو, امتحان نہیں دے رہے, دوستوں کے ساتھ مصروف ہو, نمازیں قضا کر رہے ہو, فلمیں دیکھ رہے ہو, موویاں دیکھ رہے ہو, افسانے پڑھ رہے ہو, ناول پڑھ رہے ہو, غیبت اور چغلی دوستوں کے ساتھ لگے ہوئے ہو. دوستوں کے ساتھ کیا کرتے ہیں, بہت دفعہ دوستوں کے ساتھ مل کر بڑی مشکل سے جو نیکیاں کی ہوتی ہیں ان کو ضائع کر دیتے ہیں. تو کہیں ایسا نہ ہو کہ یہ تمہیں دھوکے میں ڈال دیں, کیونکہ دنیا کی زندگی سب کچھ نہیں ہے. ان وعد اللہ حق, اور دوسری بات کہی ولا یغرنکم, دونوں میں شد ہے, دونوں میں شد ہے, تاکید ہے, اور تمہیں جو ہے وہ دھوکے میں نہ ڈالے. پھر دوبارہ, اور تمہیں دھوکے میں نہ ڈالے, باللہ اللہ کے بارے میں, ایک طرف اللہ اور دوسری طرف کون ہے, الغرور. اور غرور سے مراد کون ہے, غین کے اوپر جب پیش آتی ہے تو اس کا مطلب ہوتا ہے دھوکا دینے والا. تو غرور کیا ہے, ہر وہ وہم, ہر وہ شخصیت, ہر وہ چیز جو انسان کو دھوکے میں مبتلا کر دے. وَلَا يَغُرَّنَّكُمْ بِاللَّهِ الْغَرُورِ, اور اللہ کے بارے میں تمہیں دھوکا نہ دے دھوکا دینے والا. اور اگر آپ آیت میں یہاں تک رہتی ہیں تو اس سے مراد یہ ہے کہ غرور سے مراد دوست بھی ہو سکتا ہے, دولت ہو سکتی ہے, اولاد ہو سکتی ہے, کیونکہ یہ چیزیں ہمیں دھوکا دیتی ہیں نا. آپ نا یہ ہوم ورک لکھیں, آپ لسٹ بنائیں کہ آپ کی زندگی میں کس چیز نے آپ کو دھوکا دیا, کب کب دھوکا دیا, جس پر آپ نے جو ہے وہ تکیہ کیا تھا اور اسی نے آپ کو دھوکا دے دیا, ہے نا. بہت سے دھوکے ہیں نا, بہت سے دھوکے ہیں نا. میں کیوں کہتی ہوں یہ لسٹ بنانے کا, اس لیے کہ کہیں ایسا نہ ہو کہ آخرت کے معاملے میں بھی بہت سے غرور والے لوگ ہوں, بہت سے دھوکا دینے والے ہوں, اور پھر آخرت میں میں اور آپ تہی دامن نکلیں, کچھ بھی میرے اور آپ کے پاس نہ ہو. بعض اوقات آپ کسی ایسی جگہ چلی جاتی ہیں جہاں پہ آپ سمجھ رہی تھی ہدایت ملے گی, لیکن وہاں پہ ہدایت کی بجائے آپ گناہ سمیٹی چلی جا رہی ہیں, ایسی صحبت آپ کو مل گئی ہے, ہے نا. ایسا فیشن اختیار کرنا شروع کر دیا ہے, ایسے لوگوں کے ساتھ مل کر اپنا وقت گزار رہی ہیں, یا مختلف طریقے, کتابیں ایسی ہوتی ہیں پڑھنے کے بعد وہ کتابیں غرور بن جاتی ہیں, یعنی دھوکا باز, سراب. آپ سمجھ لیں غرور سراب کے معنی میں ہے کہ پیاسا اس کو جو ہے وہ پانی سمجھا, پاس گیا تو پانی کوئی نہیں تھا, چمکتی ہوئی ریت تھی, چمکتی ہوئی کیا تھی, ریت تھی. غرت کو مل امانیو, آرزوؤں نے تم کو دھوکا دیا. امانیہ جو ہے نا, امانی, یہ بھی غرور ہیں, دھوکا دینے والی ہیں. حتی جا امر اللہ ہی, یہاں تک کہ اللہ کا فیصلہ آ گیا. وغرکم باللہ الغرور, اور دھوکا دینے والا تمہیں اللہ کے بارے میں دھوکا دیتے رہا. تو غرور سے مراد عام چیزیں بھی ہیں, لیکن اگلی آیت پڑھیں, ان الشیطان لکم عدو, بے شک شیطان تمہارا دشمن ہے. تو غرور سے مراد ہے شیطان, سب سے بڑا دھوکا دینے والا شیطان ہے. تو دھوکے باز کون ہے, شیطان ہے. تو اللہ تعالیٰ یہاں پہ کیا کہہ رہے ہیں کہ یہ شیطان جو ہے وہ کیا کرتا ہے, شیطان دل میں وسواس ڈالتا ہے, وہ خناس ہے, چھپ چھپ کر ہمارے پاس آتا ہے اور ہمیں دھوکا دیتا ہے کہ یہ بڑا اچھا ہے, اس کا تم کہنا مان لو. اور اس وقت تو یہی وقت ہے, ابھی بس یہ کام کر لو. اور پھر غیبت اور چغلی جب ہم کرتے ہیں تو کیا ہوتا ہے, کسی کے بارے میں کسی کا دل خراب ہو جاتا ہے, کسی کے گھر میں لڑائی ہو جاتی ہے, دو دوست دور ہو جاتے ہیں, خام خواہ وہ شخص پریشان رہتا ہے, روتا دھوتا ہے. تو کیا کیا میں نے اور آپ نے, کیا کیا, بس ایسے ہی میری اور آپ کی یہ خواہش ہے کہ باتیں ہم بہت کرتے ہیں, زبان جو ہے نا اس کو تقویٰ کی لگام نہیں دیتے. خواہشات, میری اور آپ کی خواہشات کیا ہیں. ان الشیطان لکم عدو, یاد رکھنا شیطان ہے تمہارا دشمن. میں نہیں کہہ رہی, آپ بھی نہیں کہہ رہے, اللہ کہہ رہے لوگوں, شیطان تمہارا دشمن ہے. عدو فتخذوه عدوا, پس اسی کو اپنا دشمن سمجھو, اس کو دوست نہ سمجھنا, یہ تمہیں دھوکا دے گا. اور شیطان نے تو چیلنج کیا ہوا ہے نا کہ میں ان کو بھٹکاؤں گا. انما یدعو حزبہ, بے شک وہ دعوت دیتا ہے حزبہ اپنے پیروکاروں کو, لیکونوں تاکہ وہ ہو جائے من اصحاب السعیر, جلنے والوں میں, دوزخیوں میں, سعیر کی صحبت پانے والے. سعیر کیا ہے, سین عین را جلنا، بھڑکنا آگ کا. تو شیطان جو ہے اس کو اپنا دشمن سمجھنا وہ غرور ہے، بڑا دھوکہ دینے والا ہے. اس کو اپنا دشمن سمجھنا، اور وہ تمہیں اس لیے بلا رہا ہے، حزب اپنے گروہ کو اس لیے بلا رہا ہے کیونکہ اس نے تو دوزخ میں جانا ہی ہے، تو چاہتا ہے کہ اس کے ساتھ اور لوگ بھی شامل ہوں اور دوزخ میں جو ہے وہ اس کے حزبی بن جائیں، ساتھی بن جائیں اور اصحاب السعیر میں شامل ہو جائیں. آپ اپنے بچوں کو کیا بتاتی ہیں؟ آپ کیا کرتی ہیں؟ اپنے بچوں کا پتہ کرتی رہتی ہیں، اس کا دوست کون کون ہے، خوب خبر لیتی ہیں. کبھی سیل فون کو چیک کرتی ہیں، کبھی اس کے بیگ کو، کبھی اس کی باتوں سے اندازہ کرتی ہیں کہ آج کل میرے بیٹے کے پاس کون زیادہ بیٹھتا ہے، بولتا ہے، یہ کس کی بات کرتا ہے، کس کا فون آیا. پھر آپ اس کو کہتی ہیں کہ دیکھو بیٹا، میں تمہاری ماں ہوں، ماں یاد رکھنا، ماں ہوں. یا آپ کہتے ہیں یاد رکھنا بیٹا، میں تمہارا باپ ہوں، باپ. میں تمہارا جو ہے دشمن نہیں ہو سکتا، میں تمہاری دشمن نہیں ہو سکتی. یہ جو تمہارے دوست ہیں نا، یہ تمہارے دوست نہیں ہیں، یہ تمہیں دھوکہ دے کر تمہیں قتل کر دیں گے، یہ دھوکہ دے کر تمہاری چیزیں چھین لیں گے، یہ تمہیں رلائیں گے، یہ تمہیں پٹوائیں گے، یہ تمہیں ذلیل کریں گے، تم ان کا ساتھ چھوڑ دو کیونکہ یہ لوگ جو ہے نا مجھے اچھے نہیں معلوم ہوتے. پھر کیا ہوتا ہے؟ بچہ مانتا نہیں. پھر تھوڑے دنوں میں کیا ہوتا ہے کہ وہ لوگ کیسے تھے؟ وہ برے لوگ تھے. بچہ بھی ساتھ سگریٹ پینے لگا، اس کو نشے کی عادت ہوگی. پھر کیا ہوا؟ پتا چلا کہ وہ تو چوری بھی کرتے تھے، بچے کو چوری کی عادت پڑ گئی. اب وہ سمجھتا ہے کہ یہ باتیں بری ہیں، لیکن اب دوستوں کے ساتھ ہے. پھر کیا ہوا؟ پھر پتا چلا ایک دن کہ بچے نے ڈاکہ بھی ڈالا، کہ بچہ جو ہے وہ برے لوگوں کے ساتھ تھا تو اس نے ڈاکہ بھی ڈالا. اب وہ سمجھتا ہے کہ یہ سب چیزیں غلط ہیں، لیکن کیا ہے؟ نشہ، کبھی دوستوں کا، کبھی چوری کا، کبھی بری باتوں کا. تو تھا تو وہ دوست کے روپ میں آئے، لیکن وہ دشمن تھے کہ جس نے جو ہے اس کو برائیوں کی لت ڈال دی. اب بچہ واپس آنا چاہتا ہے، بچہ واپس آنا چاہتا ہے. بچہ کیا کہتا ہے؟ کہ میں نے سیل سے ان کا نمبر نکال دیا ہے. بچہ کیا کہتا ہے؟ بچہ کہتا ہے اب میں نے لیپ ٹاپ سے ان کے نام بھی نکال دیے ہیں، اب میں نے چیٹنگ کی لسٹ سے ان کو نکال دیا ہے، لیکن اب مجھے وہ چھوڑتے نہیں ہیں، اور وہ جو عادت پڑ گئی ہے نشے کی، اب وہ تڑپتا ہے. ماں پریشان ہے، وہ تڑپتا ہے. جب تک اس کو نشہ نہیں ملتا وہ ہوش میں نہیں آتا، وہ باتھ روم میں جاتا ہے اور پھر وہ نشہ کرتا ہے، اور پھر کیا ہوتا ہے؟ پھر اس کی موت ہو جاتی ہے، پھر وہ مر جاتا ہے. تو کیا ہے کہ جس طرح اولاد ماں باپ کو دشمن سمجھتی ہے اور مانتی نہیں بات، حتیٰ کہ وہ دنیا سے چلی گئی، اپنے دوستوں کو جو اس کے دشمن دوست ہیں، بعض دوست اچھے بھی ہوتے ہیں، صحبت صالح بھی ہوتی ہے، لیکن جو بری دوستی ہے، بری چیزیں ہیں، میں اس کی بات کر رہی ہوں. اسی طرح اللہ تعالیٰ جو 70 ماؤں سے بڑھ کر محبت کرتے ہیں، وہ کہتے ہیں یہ شیطان تمہارا دشمن ہے، یہ تمہیں جہنم کے راستے پہ لے جا رہا ہے، صراط مستقیم پہ نہیں، جہنم کے ہائی وے پہ چلا رہا ہے. اینڈ کیا ہے؟ تم اصحاب السعیر میں شامل ہو جاؤ گے، شیطان کا کہنا نہ ماننا. اور شیطان کیا کرتا ہے؟ تمنائیں ہمارے دل میں ڈالتا ہے، کبھی امیر بننے کی، کبھی خوبصورت بننے کی، کبھی پتلا بننے کی، کبھی فیشن ایسا اختیار کرو کہ لوگ کہیں کہ واہ بھائی واہ. بے شک وہ جو فیشن تھی یا کپڑوں کی تراش خراش تھی، اس میں جو ہے وہ باریک کپڑے پہنے یا غلط فیشن کیا، یا پھر حرام کو استعمال کرنا شروع کیا، یا پھر پیئر پریشر میں مبتلا ہو گئے، یا پھر کیا کرتا ہے شیطان کہ فلاں بھی تو میرے ساتھ ایسا کر رہا ہے، پھر میں ایسا کیوں نہ کروں. تو یاد رکھنا، شیطان تمہارا دشمن ہے، یا آخرت کی تیاری سے تمہیں روکے گا. الذین کفروا لہم عذاب شدید، جن لوگوں نے کفر کیا ان کے لیے سخت عذاب ہے. والذین آمنوا، اور جنہوں نے ایمان جو لائے، وعملوا الصالحات، اور عمل کیے صالح، لہم مغفرۃ و اجر کبیر، ان کے لیے بخشش ہے اور بڑا اجر. دو عمل کیے ہیں، ایمان اور عمل صالح، اور دو ہی ان کے لیے جو ہیں وہ جزا ہے، ایک ہے مغفرت کی اور دوسری ہے بڑا اجر. اور میں اکثر یہ بات سوچا کرتی ہوں، اس سے بڑی کسی کے لیے خوش قسمتی کیا ہو سکتی ہے کہ انسان انسان کے دل پر اور جسم پر اور لباس پر اور اس کی زندگی میں جتنے اندھیرے ہیں، اندھیرے جتنے گناہ ہیں، جتنے گناہوں کی گٹھلیاں ہیں، سفید لباس آپ نے پہنا ہوا ہے، آپ کا سفید یونیفارم ہے، اس پر دھبے لگ جاتے ہیں اور ہوں وہ سیاہ، کتنے برے لگتے ہیں. اور کوئی ایسی چیز آپ کو مل جائے جس سے سیاہ دھبے چھپ جائے، آپ کتنی خوش ہوتی ہیں. برتن ہے اس میں داغ لگے ہیں، آپ چاہتی ہیں کہ وہ داغ اتر جائے. نیا کپڑا ہے اس پہ داغ لگے، آپ چاہتی ہیں اتر جائے. زندگی داغوں سے بھر گئی ہے، گناہوں سے بھری ہوئی ہے، انگنت گناہ چھوٹے بھی بڑے بھی، خلوت میں کیے، جلوت میں بھی کیے، کبیرہ بھی ہیں صغیرہ بھی ہیں، کچھ جو ہے وہ کبر سے کیے، یعنی گویا کہ اپنے اندر بڑا غرور تھا اس طرح کیے، بڑے ایک نشے کے اندر، اور کچھ بھولے سے ہو گئے. جتنے بھی گناہ ہیں اور کسی کو یہ کہہ دیا جائے اگر تم ایمان لاؤ اور سچی توبہ کرو تو تمہارے سارے گناہ معاف کر دیے جائیں گے، تو کیا کسی کے لیے اس سے بڑی کوئی خوش قسمتی ہو سکتی ہے؟ تو یہ ہے ایمان اور عمل صالح کرنے والوں کے لیے مغفرتن ہے. عربی زبان میں ٹوپی کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے، ٹوپی بالوں کو چھپا لیتی ہے، تو مغفرت گناہوں کو چھپا لیتی ہے. اللہ بڑا غفور الرحیم ہے، آئیے ہم سب اللہ کی طرف رجوع کریں. مایوسی نہیں ہے اسلام میں کہ مایوس ہو کر خودکشی کر لی جائے کہ اتنا بڑا گناہ کیا تھا، اتنی بڑی غلطی ہوئی تھی، منہ نہیں کھلتا، زبان نہیں کھلتی، کسی کو منہ نہیں دکھا سکتے. اللہ تعالیٰ کہتے ہیں میری طرف آ کر تو دیکھ، معاف نہ کر دوں تو کہنا. اور دوسری بات کیا ہے، وہ اجر کبیر، اس کی شان کے صدقے صدقے جائیں، اس کے اوپر قربان جائیں، اس سے پیار کریں، اس سے وفا کریں، اس کی بندگی کریں، اس کی حمد کریں، اس کے ہو جائیں. اس لیے کہ وہ کہتا ہے صرف معافی نہیں بڑا تمہیں اجر دوں گا. آپ سوچے تو صحیح، آپ محسوس تو کریں، واجرون کبیر کے بڑا وہ اجر دے گا. اپا من کیا پس وہ شخص زینا، خوبصورت بنا دیا گیا، لہو اس کے لیے، ایسا شخص جس کے لیے خوبصورت بنا دیا گیا، سو برا عمل ہی اس کا عمل، جس شخص کے لیے اس کا برا عمل خوشنما بنا دیا جائے، یعنی حرام کھا رہا ہے، سود کھا رہا ہے، رشوت لے رہا ہے اور ڈاکہ ڈال کر پیسے حاصل کر رہا ہے برے طریقے سے، لیکن وہ سمجھتا ہے کہ بڑا اچھا عمل ہے، فراہ حسنا، اور اس کو اچھا سمجھتا ہے. جیسے کوئی کسی سے لڑا ہوا ہے، لڑائی کو سمجھتا ہے کہ لو جی میں نے پھر اس سے بات تک نہیں کی، اس کا برا عمل ہے لیکن وہ اس کو اچھا سمجھتا ہے. کٹا ہوا ہے رشتہ داروں سے، قطع رحمی ہے اس کے اندر، سمجھتا ہے لو جی کتنا میں مضبوط نکلا، میں نے آج تک اس سے بات نہیں کی، ہے نا، مجھے ملا تھا فلاں، آیا تھا معافی مانگنے، میں نے اس کی معافی جو ہے نا اس کو مانا نہیں، میں نے نہیں پھر اس کو منہ لگایا. وہ اپنے اس عمل کو اچھا سمجھتا ہے، معاف نہیں کرتا لوگوں کی غلطیوں کو، تو برائیوں کو اچھا ہی سمجھتا ہے. تو اللہ تعالیٰ کیا کہتے ہیں، فَإِنَّ اللَّهَ يُدِلُّ مَن يَشَاءُ وَيَهْدِي مَن يَشَاءُ، یہ اللہ ہی ہے جسے چاہتا ہے گمراہی میں ڈال دیتا ہے اور جسے چاہتا ہے ہدایت دیتا ہے. اس کا مطلب کیا ہے کہ وہ لوگ جو کہ گناہ کرتے ہیں، غلطیاں کرتے ہیں اور پھر جو ہے وہ اچھائی کے راستے پر نہیں آنا چاہتے، تو اللہ بھی ان کو اچھائی کے راستے پہ نہیں لانا چاہتا، اور جو اچھائی کے راستے پر آنا چاہتے ہیں تو اللہ تعالیٰ جو ہے وہ ان کو اچھائی کے راستے پر جو ہے وہ لے آتا ہے. تو اصل بات جو ہمارے سامنے آتی ہے وہ کیا ہے کہ جو کافر اور فاجر لوگ ہوتے ہیں نا، ان کے اعمال شیطان ان کے سامنے برا بنا کر پیش کرتا ہے، اور ان کا نفس امارہ، اور وہ یہ سمجھتے ہیں ہمارے اعمال بہت اچھے ہیں، اور اللہ تعالیٰ کہتے ہیں کہ گویا اللہ انہیں گمراہ کرتا ہے. اللہ تو انہیں گمراہ نہیں کرتا نا، وہ شیطان کا کہنا مانتے ہیں اور اپنے نفس امارہ کا کہنا مانتے ہیں، وہ برے بن جاتے ہیں. تو جب وہ برا بننا چاہتے ہیں تو اللہ بھی ان کو برائی کے راستے پہ جو ہے برائی کے راستے ان کے لیے آسان کر دیتا ہے. تو جیسے مثلا کافر تھے، گمراہ رہنا چاہتے تھے، ایمان نہیں لاتے تھے، اور اس کے بعد جو ہے کوئی شخص جو ہے وہ کفر کرے اور کہے کہ اللہ ہی مجھے جو ہے وہ ایمان لانے کی توفیق نہیں دیتا، تو یہاں پہ بات کہی گئی ہے کہ جس طرح کے لوگ عمل کرتے ہیں اللہ ویسے ہی راستے ان کے لیے جو ہے وہ آسان کر دیتا ہے. تو حقیقت یہ ہے کہ اللہ جسے چاہتا ہے گمراہی میں ڈال دیتا ہے، اور جسے چاہتا ہے صراط مستقیم کا راستہ جو ہے وہ دکھا دیتا ہے. فلا تذهب نفسك، پس نہ جائے تیرا نفس، پس نہ بھولے تیرا نفس. پیارے رسول صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ آپ اپنے نفس کو مت گھٹائیں، آپ ایمان نہ لانے والوں پر گھٹ گھٹ کر اپنے آپ کو ہلاک نہ کریں. علیہم، ان پر، کون؟ کافر، منافق، مشرک. حسرات، حسرات، حسرت، حسرت کی جمع ہے حسرات. اور حسرت کے معنی کیا ہوتے ہیں ویسے، حسرہ کے لفظی معنی کیا ہیں؟ افسوس کرنا. اور اس کے لفظی معنی کیا ہیں؟ جیسے کسی کو ننگا نہیں کر دیا جاتا، हसीर लफ्ज भी है ना, जैसे थक जाना, और इसी तरह जो है वो हसरत के लिए भी ये लफ्ज जो है इस्तेमाल किया जाता है। और हसरत क्या है कि ख्वाहिशात के लिए जो है ये लफ्ज, के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की क्या ख्वाहिश थी, आप ये चाहते थे कि लोग ईमान ले आए, है ना। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वो लोग जो ईमान नहीं लाए थे आप उन पर अफसोस करते थे, आप परेशान होते थे। आप पीछे पड़ चुकी है ना कि बाकी और नफ्सा का, कि क्या आपने आपको जिबा ही कर डालेंगे अगर ये लोग ईमान नहीं लाते। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे ईमान न लाने वालों के लिए बहुत ज्यादा परेशान होते थे। तो अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी है, और तसल्ली देते वक्त जो अल्फाज इस्तेमाल किए हैं वो क्या है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप इन लोगों पर हसरत ना करें, आप इन लोगों पर अफसोस ना करें, आप इन लोगों के लिए परेशान ना हो अगर ये लोग ईमान नहीं लाते, क्योंकि शैतान ने बुरे अमलों को इनके लिए खूबसूरत बनाकर पेश कर दिया है। इन्नल्लाह अलीमुन बिमा यसनाउन, जो कुछ ये कर रहे हैं अल्लाह उसको खूब जानता है। यानी ये आपको धमकी देते हैं ना, आपको मुजरिम कहते हैं, आपको बुरा भला कहते हैं, लेकिन अल्लाह ताला इनकी हरकतों से खूब वाकिफ है। तो जब अल्लाह ताला किसी की हरकत से वाकिफ हो, अलीम हो, यसनाउन जो कुछ वो कर रहे हों, तो फिर अल्लाह ताला जो है वो क्या करता है, फिर अल्लाह ताला ऐसा पकड़ता है जैसा पकड़ने वाला फिर कोई और नहीं। यसनाउन क्या है, सनत गरी, बुरे अमल जो लोग करते थे। फिर आगे अल्लाह ताला ने बड़ी खूबसूरत मिसाल दी है, और इस मिसाल के अंदर क्या है, वल्लाहु अल्लज़ी, और वो अल्लाह जिसने अरसल रियाहा, हवाओं को भेजा। तो अल्लाह ताला ने क्या किया कि वो हवाओं को भेजता है, अल्लाह की रहमत है ना हवा, तो हवाएं भेजने वाला अल्लाह है। फतुसीरु, आप पीछे पड़ चुकी सौर, सौर का मतलब क्या है, बैल को कहते हैं ना, बैल क्या करता है, जमीन को खोदता है, जमीन जब वो खोदता है तो होता क्या, मट्टी ऊपर नीचे होती है ना। तो फतुसीरु का मतलब क्या है, उठाना, उठाते हैं सहाबन बादल, तो बादलों को उठाती हैं कौन, रिया हवाएं, तो बादलों को ऊपर नीचे करना, तो बादलों को भेजता है अल्लाह। फिर अल्लाह जब बादलों हवाओं को भेजता है तो हवाएं क्या करती हैं, बादलों को उठाती हैं। फसुकनाहू, और यहां पे सहाब का लफ्ज है, सहाब कौन सा बादल है, खींच कर लाना ना, तो जो पानी को खींच कर लाता है, अल्लाह की रहमत को खींच कर लाता है, हवाएं उसको खींच कर लेकर जाती है, चले चले जा रहे हैं बादल ना। फसुकनाहू, और सुकनाहू जो है इसके मानी क्या है कि फिर हम चलाते हैं उसको, सुकनाहू फिर हम उसको चलाते हैं, फिर हम उसको ले जाते हैं। जैसे साकी नहीं होता, पानी पिला रहा है तो चलता जा रहा है कभी किसी को कभी किसी को, सक्का भी इसी से है, हाँ, सूख जो है चलाना। तो फसुकनाहू, फिर हम चलाते हैं उसको, इला बलदिन, एक बस्ती की तरफ, एक शहर की तरफ, और बस्ती कैसी, मैयतिन, जो मुर्दा है, ऐसी बस्ती जो उजाड़ है, मरी हुई है। फाह यही ना, फिर जिंदा किया हमने बेही, इसके साथ, यानी वो जो जमीन मुर्दा थी उसके साथ अल्लाह ताला ने जिंदा कर दिया। किसके साथ जिंदा किया, वो जो हवाएं चली, जो बादल बरसे, जो बारिश मुर्दा जमीन पर आई, उसके साथ अल्लाह ने मुर्दा जमीन को जिंदा कर दिया। अल अर्दा जमीन को बादा मौतिहा, इसकी मौत के बाद, कजाली का नशूर, इसी तरह है जी उठना, इसी तरह है इंसानों तुम जिंदा होगे। तो यहाँ पे अल्लाह ताला ने जमीन की मौत जो है बताया कि जमीन की मौत जो है वो जिंदगी में बदल जाती है बारिश से। तो इसी तरह जिंदगी की मिसाल से अल्लाह ताला ये बात बताना चाहते हैं कि अल्लाह ताला इंसानों को दोबारा जिंदा कर सकते हैं, अल्लाह ताला दोबारा इंसानों को जिंदा करेंगे और उनका हिसाब किताब करेंगे, उनसे हिसाब किताब लेंगे। तो करना क्या चाहिए, अल्लाह ताला जो है, अल्लाह ताला की ये वाली बात के इन्ना वादल्लाहि हक, के आखिरत आने वाली है, कयामत आने वाली है, तो उसकी तैयारी करनी चाहिए। तो मुर्दा जमीन, बंजर जमीन का जरखेज हो जाना, फूलों फलों से लहलहा उठना, इसका मतलब है कि जो इंसान मर जाते हैं और मर जाएंगे वो दोबारा जिंदा किए जाएंगे और उनसे हिसाब किताब होगा। और दूसरी बात हमें क्या बात पता चलती है कि कजालिकन नुशूर, और इसी तरह है जी उठना इंसानों का। नुशूर यहाँ पे मस्दर है और ताकीद के मानी में है कि इंसान भी इसी तरह जो है ना उठा खड़े किए जाएंगे। अच्छा अब आप देखें, आप पीछे ये भी पढ़ चुकी कि बारिश से मुराद एक तो ये बारिश है कि जो है जमीन जिंदा हो जाती है, और दूसरा जो है आसमान से जो बारिश होती है ये जो हमें नजर आती है, और दूसरी बारिश कौन सी थी? रहमत की बारिश, वही की बारिश हुई, अंबिया आए। और फिर क्या है कि रूह जो है उस वो जाग उठी। क्या क्या रूह जाग उठी? इंसानियत जाग उठी, हक और बातिल की तमीज हुई, है ना। तो जिंदगी जो है जैसे इंसान के जिस्म के लिए फल फूल पौधे जमीन की हरियाली काम आती है, इसी तरह इंसान की रूह के लिए जो है वो वही का इल्म, अंबिया की सोबत, अंबिया की सीरत, अंबिया का किरदार, कुरान, ये जो है वो काम आते हैं, रूह की गिजा है। कजालिकन नुशूर, इसी तरह असल में दिलों को सुकून मिलता है, इसी तरह जो है हयाते जाविदा पाता है इंसान। हाँ, मुर्दा जमीन जैसे जिंदा होती है ना, इंसान को जिंदगी मिल जाती है, हयाते जाविदा मिल जाती है, दुनिया ही नहीं आखिरत भी उसकी हो जाती है।